الحمد لله رب العالمين والصلاة والسلام على سيد المرسلين اما بعد فاعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم مدنی چرا کے ناظرین صبح کا موس خبریں لیے حاضر ہیں رسول اکرم صلی اللہ تعالی علیہ وآلہ وسلم نے ارشاد فرمایا جو کوئی مجھ پر ایک بار درود پڑھتا ہے اللہ تعالی اس پر 10 رحمتیں نازل فرماتا ہے صلو علی الحبیب صلی اللہ تعالی علی محمد آج کے اس سلسلے کے لیے ہم نے جو کچھ تیاری کی ہے آئیے اس کے کچھ جھلکیاں دیکھتے ہیں وقت چونکہ ایک محدود ہوتا ہے تو اس میں جتنا ہم پروگرام یا جو سبق آموز خبروں کی چیزیں ہم لے سکتے ہیں ہم لینے میں کامیاب ہو جاتے ہیں آپ کی کالز پہ شامل کرتے ہیں پہلے آئیے دیکھتے ہیں کہ آج کے پروگرام میں کیا کیا دکھایا جا سکتا ہے آئیے دیکھتے ہیں
کچھ جملے ایسے ہیں جو معاشرے میں اکثر بولے جاتے ہیں سدھر جاؤ اس سے پہلے کہ وقت نکل جائے سدھر جاؤ ورنہ بہت پچھتاؤ گے روس کے دور دراز علاقوں میں مچھروں کے غول کچھ اس طرح دیکھے گئے ہیں کہ وہ کسی بگولے کی صورت میں سفر کر رہے ہیں
پیٹ کے امراض کی بنیادی وجوہات میں وقت پر کھانا نہ کھانا فاسٹ فوڈ کا استعمال پھل اور سبزیوں سے دوری
ماہرین نے مشورہ دیا ہے کہ والدین کو بچوں کے لیے زندگی کے پہلے سال ہی میں صحیح معالج کا انتخاب کر لینا چاہیے
فاسٹ فوڈ کلچر جو ہے وہ بہت تیزی کے ساتھ جو ہے سب دنیا میں پھیلا ہوا ہے جس کی وجہ سے مختلف پیٹ کی بیماریاں جنم لے رہی ہیں
صحت مند طرز زندگی اپناتے ہوئے ہائی بلڈ پریشر کو کم کیا جا سکتا ہے
اپنی کمزوری کو چھپانے اور بے ایمانی کے لیے جھوٹ بولا جاتا ہے
انڈیا میں سمندر کے ساتھ سیلفی لینے کے دوران ماں اور تین بچے بڑی لہر میں پھنس گئے
ماہرین نے اس بات کا انکشاف کیا ہے جو باہر ہوٹلوں کا کھانا کھاتے ہیں وہ لوگ اپنی صحت کو داؤ پر لگا رہے ہیں
بچے زیادہ وقت جسمانی سرگرمیوں میں حصہ لینے کے بجائے گھر کے اندر ہی موبائل اور کمپیوٹر پر گزار رہے ہیں جس کے باعث بچوں میں قدرتی وائٹامن ڈی کی کمی پیدا ہو رہی ہے
سائنسدانوں کا کہنا ہے کہ قدرتی ماحولیاتی نظام کی تباہی دنیا کے لیے سنگین خطرہ ثابت ہو سکتا ہے
صلو علی الحبیب صلی اللہ تعالی علی محمد سب سے پہلے جس خبر کو ہم شامل کر رہے ہیں یہ بڑی عجیب سی بات ہوتی ہے کہ ماں اگرچہ اپنی اولاد سے بہت محبت کرتی ہے لیکن تھوڑی سی بے احتیاطی ماں کو بھی صدمے میں ڈال دیتی ہے اور بہت ہی زبردست نقصان ہو جاتا ہے جیسا کہ ابھی آپ نے کچھ دیر پہلے یہاں جھلکیوں میں جو ہم نے دکھائی اس میں آپ نے دیکھا کہ ایک ماں کے ہاتھوں سیلفی لیتے لیتے ایک بچہ دنیا سے چلا گیا یہ کیا واقعہ تھا کیسے ہوا آئیے اس کی ایک رپورٹ دیکھتے ہیں
سیلفی لینے کے دوران ماں کی گود سے بچہ گر کر سمندر میں ڈوب گیا انڈیا میں سمندر کے ساتھ سیلفی لینے کے دوران ماں اور تین بچے بڑی لہر میں پھنس گئے ماں اور دو بچوں کو نکال لیا گیا تاہم 2.5 سالہ بچے کو سمندری لہر بہا لے گئی انڈین میڈیا کے مطابق ریاست کیرالا کے ساحلی شہر میں ایک عورت تین بچوں کے ہمراہ تفریح کے لیے ساحل سمندر پر پہنچی ان کے عزیز گاڑی پارک کرنے گئے تھے کہ اس دوران عورت نے بچوں کے ہمراہ سیلفی لینے کی کوشش کی تو اچانک ایک بڑی لہر عورت اور تین بچوں کو بہا لے گئی گاڑی پارک کر کے واپس آنے والے عزیز نے سمندر سے ماں اور دو بچوں کو بحفاظت نکال لیا تاہم 2.5 سالہ بچہ ڈوب گیا
اللہ اللہ سیلفی کے کریز کو آپ اس بات سے سمجھنے کی کوشش کریں کہ سیلفی یعنی اپنی تصویر لے کر اسے انٹرنیٹ پر ڈال دینا یہ سیلفی کی ایک ڈیفینیشن لغت یا مطلب کتابوں میں یہ بیان کی گئی ہے اور یہ کس قدر لوگوں کے ذہنوں پر سیلفی سوار ہو چکی ہے اس کا اندازہ اس بات سے بھی آپ لگا سکتے ہیں کہ پچھلی جو رپورٹ شائع ہوئی ہیں ان میں پچھلے سال یعنی کہ سمجھیے 2019 کہہ لیں آپ سب سے زیادہ جس لفظ کو انٹرنیٹ پر سرچ کیا گیا ہے وہ لفظ سیلفی ہے اتنا لوگ سیلفی کے بارے میں دیکھنا سننا اور جاننا چاہتے ہیں یہ ایک وبا کی صورت اختیار کر گئی ہے سیلفی کی عادت شروع شروع میں تو یہ ایک جیسے چلتا رہا لیکن اب باقاعدہ جو ادارے ہیں ریسرچ کے جب دنیا بھر میں کئی ایسے ادارے ہیں جو باقاعدہ سیلفی کے نقصانات کا جائزہ لے رہے ہیں دیکھیں سیلفی کا ایک نقصان تو وہ ہے جو بھی آپ نے دیکھا और अजीब व गरीब किस्म की तस्वीर लेने का एक जज्बा। अब इसके पीछे जो भी एक ख्वाहिश छुपी हुई होती है कि लोग मुझे इस अंदाज पर देखें, यानी इतने रिस्क फैक्टर में जाकर अब लोग सेल्फी ले रहे हैं। अब इसके पीछे एक जो बात जाहिर हो रही है वो हो रही है शोहरत की तलब, कि मुझे मतलब मुझे मशहूर होना है, लोग मुझे मेरी वाह वाह करें। हत्ता के एक रिसर्च जो मैंने पढ़ी, उस रिसर्च में ये है कि जब कोई शख्स अपनी तस्वीर, क्योंकि जब एक शख्स अपनी तस्वीर को इंटरनेट पर डालता है, मोबाइल पर किसी भी चीज़ें सोशल पेजेस पर जब अपलोड करता है, तो वो अपनी यूं समझिए मिसाल फॉर एग्जांपल कि 100 तस्वीर में से जिसको वो सबसे ज़्यादा अट्रैक्टिव खूबसूरत तस्वीर को देखता है, यार ये तस्वीर, ये जो मेरा जो अंदाज है ये सबसे ज़्यादा अट्रैक्टिव है, इफेक्टिव है, वो उसको निकालता है और उससे ये डालता है। एक तो वहाँ पर ये शायद खुद एक अपने आप को एक चीज़ को पसंद करने के चक्कर में, यानी ये भी इसको एक कुछ कुछ तो कुछ नाम तो दिया जाएगा ना कि ये देख रहा है। उसके बाद जब ये वो चीज़ अपलोड करते हैं तो अब उनकी तवज्जो का मरकज होते हैं कॉमेंट्स। ये सारी मैंने रिसर्च जो पढ़ी है ये उसका खुलासा अर्ज करा। अब वो पढ़ते कॉमेंट्स, अब एक माइंड बना होता है कि मैंने इतनी मेहनत करके इतना मतलब के मंजर लिया, इतनी मतलब हाई फाई किस्म की मैंने तस्वीर लेकर डाली, तो कम से कम इतना तो कमेंट आएगा, यानी ऐसे तो तासुरात आएंगे। अब वो तासुरात की जस्तुजू में उसका जहन जिस तरफ जा रहा होता है वो चंद बीमारियों को पैदा करता है जो जहनी अमराज की तरफ उसे लेकर जा रहे होते हैं, और बास सूरतों में वो स्ट्रेस ले लेता है क्योंकि उसके कमेंट नेगेटिव आ जाते हैं। यानी मिसाल के तौर पर क्या जरूरत थी इस तस्वीर की, ये कमेंट लिखने वाले को कौन रोकेगा, वो लिख कर दे देते हैं मिसाल के तौर पर कि इनको होशियारी करने की यही जगह मिली थी। ऐसे ऐसे कमेंट देने में लोगों को तो देर भी नहीं लगती। कमेंट ऐसे देने चाहिए नहीं देना चाहिए ये टॉपिक बाद में, हमें मतलब कि ऐसी बात करने की जरूरत भी नहीं है कि जिससे मतलब लोगों की दिल आजारी हो या हम बदगुमान हो वगैरह वगैरह। अलबत्ता मगर या ये रिसर्च बता रही है कि कमेंट्स को ढूंढने में और जो कमेंट्स का जो उतार चढ़ाव है इसके साथ उसकी अपनी कल्बी और जहनी कैफियत बढ़ती घटती रहती है। कहीं खुद पसंदी की शिकार होता है, कहीं एहसास कमतरी पैदा होना शुरू हो जाता है, यूं स्ट्रेस, डिप्रेस और तरह तरह की चीजें। एक रिसर्च ये भी मैंने पढ़ी थी कि चूंकि लोगों को हम अपने एक अच्छे फेसेस के साथ ही आने का शौक होता है कि मैं तो वो जो चेहरे पर जो तब्दीलियां करते हैं ना, वो कुछ उल्टे सीधे अंदाज इख्तियार करते हैं मेकअप के जरिए या कोई ऑपरेशन के जरिए मेडिकल ट्रीटमेंट कराते हैं फेस का, वो उसकी तादाद पिछले सालों में इस तरह के इलाज कराने वालों की तादाद में इजाफा हो गया सेल्फी की वजह से। फिर ऐसे ऐसी जगहों पर पहाड़ों पर चले जाना, किनारों पर खड़े हो जाना और खुद को गोया के हलाकत पर पेश करना, इसमें मियाँ बीवी एक साथ दुनिया से चले जाते हैं, बहुत ऊंची जगह से गिर जाते हैं और इस तरह की चीज़ें हो रही है। जैसे कि अभी आपने थोड़ी देर पहले एक खबर देखी कि सुनी भी खबर के बारे में पता चला कि माँ के हाथों सेल्फी लेते लेते एक बेटा पानी उसको समुद्र बहाकर ले गया। तो ये एक इबरत है हमारे लिए, एक सबक है, हमें समझना सीखना है कि क्या ज़रूरत है हमको ये सारी चीज़ें कर लेने की। यानी यहाँ तक अब अगर मतलब हम इसकी रिसर्च करते हैं सर सेल्फी के ताल्लुक से, तो इतने मजामीन, इतने आर्टिकल और वो कहते हैं डिसएडवांटेजेस ऑफ सेल्फीज, इस पर बाकायदा आपको आर्टिकल्स पर आर्टिकल्स मिलेंगे। क्योंकि लोग कहते हैं कि इसकी खूबियां बयान करना इतना आसान नहीं है, तो ये नहीं कहा जा सकता कि इसमें कोई फ़ायदा नहीं है, मगर उसके फवायद का जो दायरा है वो महदूद है। मगर अब इसके नुकसानात बहुत बढ़ चुके हैं जिसका इनकार नहीं किया जा सकता, ये सारी बातें बयान की जा रही हैं। फिर इसमें बदकिस्मती के साथ हुब्बे जाह का एक अंसर आ जाता है जो इस्लाम व दीन जिसे बिल्कुल पसंद नहीं फरमाता। फिर खुदा ना खास्ता ये तस्वीर का अंदाज रियाकारी की तरफ ले जाए सेल्फी का अंदाज, कि बंदा फिर रियाकारी के तौर पर यह काम करे, यानी हमें नहीं कहना कि वो रियाकारी कर रहा है या वो हब्बे जा के लिए कर रहा है या दिखावे के लिए कर रहा है, ये आपका मेरा काम नहीं है। लेकिन जो कर रहे हैं, क्योंकि करने वाले हजारों में नहीं है, लाखों में नहीं है, अब ये करने वाले करोड़ों की तादाद में है, ये है। अच्छा, आप किसी मशहूर शख्स के साथ अगर लेना चाहते हैं तस्वीर, तो उसमें भी आपकी नीयत क्या है थी, खुद अपनी तस्वीर देना चाहते हैं नीयत क्या थी, या कोई आपकी देता है, कोई आपका बनाता है, बहुत फर्क है उसमें कि आप खुद खुद को एक्सपोज करना चाहते हैं कि कोई और आपकी चीज को एक्सपोज करना चाहता है, इन दोनों में भी फर्क को समझा जाएगा। तो ये एक इंतहाई खतरनाक ये कह सकते हैं कि आदत बनती जा रही है, और दुनिया के लोग जो उसकी रिसर्च करते रहते, तहकीक करते, ये गोया के एक तरह से कहते सर जोड़कर बैठते कि इससे किस तरह रोका जाए। मेरा भी जो इस वक्त जो ये दिखाने का और बताने का एक मकसद ये भी है कि इसकी आदत ना इख्तियार की जाए। बहुत ज़्यादा इसको मतलब कि कर लिया गया है, और मोबाइल का पहले एक इस्तेमाल गुफ्तगू करने और पैगामात एक दूसरे तक पहुंचाने की हद तक था, अब ये मोबाइल खुद एक बहुत सारी सहूलियात या बहुत सारी चीज़ों का एक मजमुआ बन चुका है, जिसमें डिजिटल कैमरा ये मोबाइल का यूँ समझे कि एक लाजमी हिस्सा कर दे दिया गया है। और अब जो नए से नए मोबाइल आते हैं उसकी जो प्रमोशन है उसमें शायद ये चीज़ बहुत ही बुनियादी तौर पर रखी जाती है कि इसका कैमरा कितना मजबूत और कितनी ये मजबूत आपकी पिक्चर्स लेता है, उसकी सेल्फी कितनी अच्छी बनती है। यानी कि पहले ये था कि इसकी बैटरी कितनी चलती है, इसकी रैम कितनी है, इसकी ड्यूरेबिलिटी कितनी है, ये बहुत सारी चीज़ें मोबाइल में देखी जाती थी। लेकिन आज इस वक्त बहुत बड़ी तादाद ये देखती है कि इस मोबाइल का कैमरा कैसा है, ये इसकी सेल्फी कैसे बनेगी, इसकी सेल्फी का रिजल्ट क्या है, ये कितनी कितने वाइड एंगल पर जाकर ये सेल्फी बनाएगा। तो ये सब रुझान बन गए। तो इसके दुनिया के और आखरत के नुकसानात पर जो एक अमीर सूरत का रिसाल है सेल्फी के नुकसानात पर, आप इसको अगर सर्च करेंगे ना सेल्फी के ताल्लुक से, तो इंशाल्लाह ताला सबसे पहला जो आपके सामने रिसाला आएगा ना वो भी उम्मीद करता हूं मैं यही आएगा सेल्फी के ताल्लुक से। अब सेल्फी के नुकसानात लिखकर सर्च करें, देखिए सबसे पहले जो आएगा वो dawatislami.net और सेल्फी के नुकसानात, ये आ गया सेल्फी के नुकसानात, देख रहे हैं आप। जी हाँ, सेल्फी के 30 इबरतनाक वाकियात। तो ये रिसाला ही अभी आप अपने मोबाइल पर देख लें, और इसमें बहुत सारा मजमून दिया गया है सेल्फी के ताल्लुक से। तो हाथों हाथ इसे डाउनलोड कर लें, बल्कि अभी आप चाहें तो इसको फौरन वायरल कर दें। मैं तो कहता हूं कि ये जितना वायरल हो जाए इतना अच्छा है, कि इंशाल्लाह ताला इससे जो कुछ नुकसान हो रहे हैं वो नुकसान से हम अपनी बहुत बड़ी तादाद को इसके नुकसान से बचा सकते हैं। ये मैंने आपके हाथ सामने हाथों हाथ ये सेल्फी रिसाला मैंने तो सेंड कर दिया, आप भी कर दीजिएगा। ठीक है, अभी फौरन देख लें, आप भी कर दीजिएगा और खुद भी पहले पूरा पढ़ लीजिएगा। कोई बहुत बड़ा ये बहुत ज़्यादा सफहात इसके नहीं है, इंशाल्लाह अज़्वजल फ़ायदा होगा। और नियत भी कर लीजिए, दीन व नसीहा दीन खैर खाई का नाम है, इसमें सेल्फी के 30 इबरतनाक वाक़ियात भी हैं, और इसके अलावा बहुत सारी और चीज़ें भी इस रिसाले में शामिल की गई हैं, इंशाल्लाह आपको फवाइद देगा ये रिसाला। सल्लु अलल हबीब सल्लल्लाहु ताला अला मुहम्मद। जी कॉल दें।
मैं मेरा बताया गुजरात ग्रुपों की से अर्ज कर रही हूँ। निगरानी शुरा जी, बस बच्चों को सेल्फी लेने का शौक होता है, इस बारे में वालदैन को क्या करना चाहिए और आप बच्चों को क्या समझाएंगे? निगरानी शुरा हम सब घर वालों के लिए हसूसी दुआ फरमा दीजिए।
अल्लाह आपको खुश रखे, आपके घर बार को शादो आबाद रखे। असल में बच्चों का एक ऐसा मामला बेटा के बच्चों में ये आदत खुद से आने के चांसेस कम, और बड़ों की तरफ से ये आदतें लाने के चांसेस ज़्यादा हैं। जब बड़े अपने बच्चों को पहले अपने साथ बैठा कर उसकी सेल्फी लेंगे और फिर बताएंगे देखो बेटा देखो, अच्छा यहाँ सामने खड़े हो जा, खच करके ली, देखो बेटा मैंने आगे तस्वीर ले ली, फिर बुलाएंगे, बेटा देखो ये तस्वीर ले ली, अच्छा आप बेटा देखो ये देखो हमने तस्वीर ले ली, अच्छा मैं भी आ जाता हूँ, चलो मेरे एक दिन खड़े हो जाओ, ये मैंने आपकी तस्वीर ले ली, ये हमने चंद तस्वीरें ली और फिर बच्चों को दिखा देखो ये ले ली, फिर थोड़ी देर बच्चा अगर बोलेगा अब वो मेरी तस्वीर लो, अब वो मेरी तस्वीर लो, फिर थोड़े दिनों के बाद बच्चों के हाथों में मोबाइल होगा, वो चक 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 करके वो तस्वीरें लेना शुरू करेंगे, फिर आपने अगर महफूज रख भी ली ये पता नहीं कहाँ का वायरल कर देंगे। तो बच्चों में भी अगर ये आदत आ रही है तो इसका एक बहुत बड़ा जरिया हम खुद हैं, हिमसेल्फ, हम बच्चों के अंदर ये चीज़ें डाल रहे हैं, बल्कि बात चीज़ ऐसी है कि हम कराते ही तब हैं कि वो उसकी जब मूवी बनानी होती है, चलो बेटा ये करो तो मूवी बन गया, उसके बाद भले वो दो महीने तक वो काम ना करे, जब वो काम अच्छाई पर मबनी है, नेकी पर मबनी है, जो भी हो, ऐसा भी होता हो तो कोई ताजुब नहीं है कि चलो बेटा ये पहन लो, चलो बेटा ये कर लो, चलो अब थोड़ी सी मूवी बन गई, ये इसकी मूवी वायरल हो गई, उसके बाद वो बच्चे को दोबारा, मिसाल के तौर पर बच्चे के आपने नमाज की मूवी बनाकर किसी को वायरल करनी थी तो उसको आपने नमाज पढ़ा दी कि बेटा टोप पहनो और नमाज पढ़ो, नमाज पढ़ते हुए इसकी ले ली और नमाज करने लेने के बाद फिर इसको दिखाई तो कैसी है, फिर आपने एक मिनट की वीडियो वायरल कर दी कि हमारा बच्चा नमाज पढ़ रहा है, उसके बाद कई दिनों तक आपने बच्चे को नमाज का ना बोला है ना उसको पढ़ाई है, तो बच्चे की भी ये भी हमने कैसी तरबियत की है। हाँ बच्चा नमाज का आदी था, बच्चा नेकी का आदी था, बच्चा एक काम रेगुलर करता था, उसकी आपने इसकी एक अच्छी सी मूवी ले ली और उसको एक मोटिवेशन के लिए तरकीब दे दिया कि अल्हम्दुलिल्लाह ये बच्चा है, तो वो एक नीयत अलग बन सकती है अगर बनाना चाहें तो। खुद बच्चों की इस हवाले से जो ट्रेनिंग या तरबियत हो रही है, जो हम हमारे जरिए हो रही है या हम में से जो बड़े हैं उनके जरिए हो रही है, वो खुद एक लम्हा फिक्रिया है, वो खुद एक लम्हा फिक्रिया है कि यार ये हम कर क्या रहे हैं, हम खुद भी इन्वॉल्व हो रहे हैं, हम खुद भी मुबतला हो रहे हैं और अपनी नस्लों और अपने बच्चों को भी उसमें मुबतला करने की कोशिश कर रहे हैं। फिर एक वक्त ऐसा शायद ना आ जाए, डरना चाहिए कि कहीं आया हो तो मैं इसको कह नहीं सकता, लेकिन एक एहतियाती तौर पर कह रहा हूँ कि कहीं एक ऐसा वक्त ना देखें कि बच्चा कोई अच्छा और नेक काम तब तक ना करे जब तक कि उसको पता ना हो कि मेरी मूवी बन रही है कि नहीं बन रही है। जब तक मेरी मूवी नहीं बनेगी, जब तक मुझे वायरल नहीं किया जाएगा, जब तक ये नहीं होगा तब तक मैं नहीं करूँगा। अच्छा फिर वही कॉमेंट्स पढ़ने, वही तासुरात पढ़ने के ताल्लुक से ये वाकई डिजीज के तौर पर लिया गया है, मेडिकली तौर पर इसको मैंने जो पढ़ा है वो डिजीज के तौर पर मैंने पढ़ा हुआ है, ये बाकायदा एक मर्ज बनता जा रहा है और जहनी मर्ज बनता चला जा रहा है, एक स्ट्रेस आ रहा है कि कमेंट्स पढ़ने हैं और जैसे ही वो गैर नेगेटिव कमेंट्स है जो उसकी तवक्को से बिल्कुल हटकर वो कॉमेंट्स होते हैं, जैसे वो पढ़ता है तो उसकी वो एक कैफियत तब्दील हो जाती है। तो ये सारे प्रॉब्लम्स जो आ रहे हैं सेल्फी के जरिए, तो ये बयान की और बच्चे के सवाल पर कुछ बातें मैंने अर्ज की हैं। हर वक्त गलत हो ये भी नहीं कह सकते, हर बनने वाली मूवी गलत बनी है ये भी नहीं कह सकते, हर वायरल होने वाली वीडियो या इमेज ये गलत हो ये भी नहीं कह सकते, ये सही है इसका फैसला क्या क्या मैं कहूँ। अलबत्ता जो कर रहा है वो अपनी नीयतों की इस्लाह खुद करे, इन नमल आमालो बिन नियात, आमाल का दारोमदार नीयतों पर है और अच्छी नीयतें इंसान को जन्नत में दाखिल कर देती है। तो हमें अच्छी नीयतें बनानी चाहिए, अगर बनती हो, नीयत बनने का मौका भी हो, नीयत बनने का माहौल भी हो, इस पर भी आप मदनी मुजाकरे देखते रहेंगे। इस मौजू पर अमीर सुन्नत ने बहुत तरबियत फरमाई हमारी, ये मूवी बनाने और बच्चों के ताल्लुक से भी बहुत तरबियत फरमाई, बहुत तरबियत फरमाई है, हम बार आपको अरसाज करते रहते हैं, मदनी मुजाकरा जरूर भी जरूर देखें और मदनी मुजाकरा अपनी आदतों में शामिल करें। तो ये सेल्फी की कुछ नुकसानात और सेल्फी के ताल्लुक से कुछ चीज़ें आपके सामने रखने की कोशिश की हैं। सल्लू अलल हबीब सल्लल्लाहु तआला अला मुहम्मद। मजीद भी इंशाल्लाह हम आपकी वो कॉल्स लेंगे। मदरसा के नाजरीन आइए दूसरी खबर की तरफ चलते हैं, वो एक बड़ा ही बढ़ता हुआ एक ऐसा मामला है कि जिसमें उमूमन पेरेंट्स काफ़ी परेशान भी होते हैं। तो ये जो हमारी जो रिपोर्ट है अब जो आप दिखाने जा रहे हैं, ये वालिदैन के लिए बिलखसूस एक परेशानी से निकालने की रिपोर्ट को आप दे सकते हैं, क्योंकि बच्चा जब पैदा होता है तो पैदा होने के बाद उसके डिजीज शुरू हो जाती है, उसके प्रॉब्लम्स आते हैं, बीमारियाँ आती हैं, मुख्तलिफ बीमारियों में बच्चा मुबतला हो जाता है। अब ये जो बीमारियों में बच्चा मुबतला हो जाता है तो उसमें उसका एक डॉक्टर जरूर होना चाहिए। अमीर सुन्नत ने कई मरतबा मदनी मुजाकरे में फरमाया कि डॉक्टर एक होना चाहिए। अब डॉक्टर का इंतखाब ये एक मरहला भी है, ये एक काम भी है कि वालिदैन अपने बच्चों के लिए डॉक्टर का कैसा इंतखाब करें, इसके ताल्लुक से एक रिपोर्ट है हमारे पास, आइए पहले वो देखते हैं।
छोटे बच्चों के लिए माहिर डॉक्टर का इंतखाब करने का वक्त कौन सा है? घर के जिम्मेदार अफराद अपने अहले खाना के लिए सही मुआलिज मुंतखब करने का वक्त निकालें। छोटे बच्चों के लिए माहिर डॉक्टर का इंतखाब मुनासिब वक्त पर कर लेना चाहिए। इस हवाले से रहनुमाई के लिए कुछ निकात बयान किए गए हैं। माहिरीन ने मशवरा दिया है कि वालिदैन को बच्चों के लिए जिंदगी के पहले साल ही में सही मुआलिज का इंतखाब कर लेना चाहिए। जिस तरह हमल के आखिरी महीनों में इसकी विलादत के हवाले से तैयारी करना, अस्पताल का इंतखाब करना और बच्चों के नामों का फैसला किया जाता है, बच्चों के माहिर अमराज का इंतखाब करने का भी यही बेहतरीन वक्त है। छोटे बच्चे मुख्तलिफ अमराज और इन्फेक्शन का शिकार हो जाते हैं जिनकी पहचान आम डॉक्टर को नहीं होती। मिसाल के तौर पर बच्चों को पेट में दर्द, कान में इन्फेक्शन, सांस लेने में दुश्वारी, मौसमी बुखार, जिल्दी मसाइल और दीगर गैर मुतवक्के बीमारियां लाहक हो सकती हैं। ऐसी सूरत हाल में बच्चों के तिब्बी माहिरीन दुरुस्त रहनुमाई कर सकते हैं। यहाँ तक कि बच्चों के माहिरीन वालिदैन की तरबियत करने से लेकर बच्चों के स्कूल जाने तक और दीगर मौजूआत पर भी रहनुमाई करते हैं। लिहाजा वालिदैन के लिए सही डॉक्टर का इंतखाब अपने बच्चों के मुतालिक अहम तरीन फैसलों में से एक है। यही वजह है कि खास तौर पर आलमी वबा के दौरान कई वालिदैन ने बच्चों के हवाले से अपने सवालात के साथ बुनियादी देखभाल फराम करने वाले इदारों की तरफ रुजू किया। तहकीक दानों के मुताबिक अमेरिका में तकरीबन 60,000 बच्चों की तरबियत याफ्ता माहिरीन मौजूद हैं। ऐसे में अपने बच्चे के लिए बेहतरीन डॉक्टर की तलाश करना एक मुश्किल अमल हो सकता है। इसी वजह से हमने बच्चों के माहिरीन से मुताल्लिक बात की, शहरी रहनुमा उसूलों का जायजा लिया और आपकी रहनुमाई के लिए ये तहकीक की गई।
तो ये तहकीक जो आपने अभी देखी है, ये शायद हो सकता है कि इसको देखने सुनने वाले बड़ी तादाद में वालिदैन हों जो इस बात के ताल्लुक से गौर कर रहे हों कि डॉक्टर, क्योंकि डॉक्टर बदलते हैं। मेरे साथ भी इस वक्त स्टूडियो में डॉक्टर साहब मौजूद हैं और मैं डॉक्टर साहब से ये इंशाल्लाह कुछ सवालात भी करने की कोशिश करूँगा, क्योंकि डॉक्टर बच्चों का ढूंढते ढूंढते भी वालिदैन थक जाते हैं। डॉक्टर साहब आपका इस मामले में क्या तजर्बा है?
अब मेरा एक्सपीरियंस ये है कि जब प्रेगनेंसी होती है तो हर पेरेंट्स की ये ख्वाहिश होती है कि कोई अच्छी लेडी डॉक्टर हो, गायनाकोलॉजिस्ट हो, जिससे ये सारा प्रोसेस उसके थ्रू हो। तो उसकी सुपरविजन में डे फर्स्ट से लास्ट तक वो चलते हैं और जब डिलीवरी हो जाती है उसके बाद भी चाहिए कि कोई भी चाइल्ड स्पेशलिस्ट हो, जो आपकी फैमिली फिजिशियन हो, चाइल्ड स्पेशलिस्ट, जो उसको कंटिन्यू करे। दो प्रॉब्लम्स से ऐसे आते हैं कि जो बड़ा होता है वो तो अपने प्रॉब्लम्स बता सकता है, जैसे पेट में दर्द है या कोई है या नमूनिया है, खांसी।
बच्चा कहाँ से बताए?
कोई बच्चा बता नहीं सकता, तो ये एक स्पेशलिस्ट है जो उसको डायग्नोस कर सकता है क्या प्रॉब्लम है और उसको प्रॉपर ट्रीटमेंट करता है। तो उसलिए जाहिर है कि चाइल्ड स्पेशलिस्ट हमारे पास कम होते हैं, किसी हॉस्पिटल से रिजू किया जाए या करीबी आपके इलाके में जो भी चाइल्ड स्पेशलिस्ट हो, ऐसा हो, माहिर हो बच्चों का, उसी से इसको ट्रीटमेंट करना।
उमूमन डॉक्टर साहब जाते तो चाइल्ड स्पेशलिस्ट के पास ही हैं, मगर चाइल्ड स्पेशलिस्ट भी बाज़ औक़ात टाइम भी ले लेते हैं। तो आपका तजर्बा ये कहता है कि शुरू से एक चाइल्ड स्पेशलिस्ट ले लिया जाए, तो किस एज तक वो चाइल्ड स्पेशलिस्ट के तौर पर हमारे बच्चों के साथ चल सके?
बच्चों की जो एज है वो नॉर्मली 5-6 साल तक उनकी इम्यून सिस्टम कमजोर होता है। तो अगर बड़े बैठे हुए हैं, कोई चीज़ है जैसे कोई खांस रहा है, कोई ट्यूबरकुलोसिस का पेशेंट है, ये है, तो अगर किसी का इम्यून मजबूत होता है, कोई बड़ा बच्चे हैं 8 साल के, 9 साल के, 10 साल के, उनमें चांसेस कम होता है। और लेस देन 6 ईयर है तो उसके लिए उनकी इम्यून सिस्टम कमज़ोर होता है, तो उनको बीमारियां लगना ज़रूरी है कि वो लाजमी उनको
ज़्यादा कैच कर लेते हैं,
वीक होते हैं। तो 5-6 साल तक ज़रूरी है कि आप किसी भी एक चाइल्ड स्पेशलिस्ट के थ्रू उनका ट्रीटमेंट करवाएं, कोई भी प्रॉब्लम हो उसको दिखाएं।
इसमें क्या ये हो सकता है कि जो हमारे अपने फिजिशियंस होते हैं डॉक्टर, मुझे एक डॉक्टर हैं जो मुझे देख रहे होते हैं, एक डॉक्टर आपको देख रहे होते हैं और हमें, मेरा तजर्बा है कि हमें बरसों से देख रहे हैं, तो डॉक्टर डॉक्टर की फील्ड को जानते, तो हम अपने एक जनरल फिजिशियन से मशवरा कर लें कि मेरा बेटा, तो मेरा डॉक्टर चूँकि मेरी भी अपनी मेडिकल हिस्ट्री को जानते हैं तो वो शायद एक बेहतर डॉक्टर की तरफ रिकमेंड कर दें कि आप फलां चाइल्ड स्पेशलिस्ट को अपने उसमें ले लें, ये बेहतर रहेगा?
हाँ, बेहतर तो सबसे पहले तो आप जो प्राइमरी जो आपका स्टेज होता है वो तो आपका फैमिली फिजिशियन ही होता है जिसके पास आप जाते हैं, वही रिकमेंड करता है देखने के बाद कि आप कार्डियोलॉजिस्ट के पास जाएं या आप जो है चेस्ट स्पेशलिस्ट के पास जाएं, या फिर आपका बच्चा है तो आप किसी चाइल्ड स्पेशलिस्ट के पास जाएं, तो वो अगर आपको रिकमेंड कर देगा तो वो ज्यादा बेहतर जानता है कि कौन ज्यादा एक्सपर्ट है आपकी।
यानी आप इस बात को तरजीह देते हैं, यानी इस बात को आप अहमियत देते हैं कि बच्चे को आप डॉक्टर के मुकाबले में चाइल्ड स्पेशलिस्ट को ही दिखाना चाहिए,
ये बेहतर,
ये आप रिकमेंड करते हैं। तो मदनी चैनल के नाजरीन, ये एक अच्छा रिजल्ट है, क्योंकि बच्चे को नॉर्मली हम जनरल डॉक्टर के पास भी ले जाते हैं और ये ले जाने में भी कोई ऐसा को बहुत बड़ा नुकसान का इतना इंदेशा नहीं, वो भी डॉक्टर ही हैं, लेकिन हर डॉक्टर की एक फील्ड होती है, दिल की बीमारी हो तो दिल के डॉक्टर के पास जाते हैं, हड्डियों की बीमारी तो हड्डियों के डॉक्टर के पास जाते हैं, अब जैसे आई टेस्ट कराना है तो आप आंखों के डॉक्टर के पास जाते हैं, कानों का इलाज कराना है तो कान के डॉक्टर के पास जाते हैं, ENT एक पूरी फील्ड है डॉक्टर मेडिकल की, क्या आप उसके पास जाते हैं। इसी तरह जब बच्चे का प्रॉब्लम है, और जैसे अभी डॉक्टर साहब ने कहा कि 5 या 6 साल की उम्र तक ज्यादा ये बच्चा सेंसिटिव होता है, किसी जो कुव्वत मुदाफ़त होती है, इम्यून सिस्टम जो होता है वो उसका कदरे बड़ों के मुकाबले में कमज़ोर होता है, और वो अपने आसपास में मौजूद कुछ इस तरह की चीज़ों को जल्दी वो ले भी लेता है, और उसको चूंकि वो उसके अंदर इतनी ताकत नहीं है तो वो बीमार होने के पहलू ज़्यादा होते हैं। तो फिर अच्छा डॉक्टर साहब, बाद वक्त बच्चों को अपनी मर्जी से घर में कुछ इस तरह की चीज़ें रखती जाती हैं और ये सोचते हैं कि यार ये पेट में दर्द है तो यूं है तो दवाई पिला दो, तो आप ये रिकमेंड करते हैं कि बच्चे को अपनी मर्जी से अपने तजर्बात की बुनियाद पर दवाई दे देनी चाहिए?
हाँ, ये हमारे माशरे में बहुत ज़्यादा है, होता ये है कि अगर आपने कोई आपके पास पेशेंट आता है किसी डॉक्टर के पास और उसको रिकमेंड करता है कि उसके फॉर एग्जाम्पल उसको अगर खांसी हो रही है तो डॉक्टर तो समझता है कि उसको RTI हो रहा है, रेस्पिरेटरी इन्फेक्शन हो रहा है, कुछ हो रहा है, तो उसी हिसाब से दवाई दे देता है। लेकिन नॉर्मली अगर किसी को गला ख़राब है या अमूमन मौसमी अगर खांसी हो गई तो वो दूसरी खातून या घर में जो होते हैं तो कहते हैं कि मेरे बच्चे की खांसी ठीक होगी तो यही आप कंटिन्यू कर लें, तो फिर वो बच्चे कम्प्लिकेशन में चले जाते हैं और उस जब तक हॉस्पिटल पहुँचे थे वो प्रॉब्लम हो जाती है।
तो जिसको इलाज करना आते हैं गैर मौलिज कहते हैं, जो डॉक्टर नहीं है, मौलिज नहीं है, इलाज करने के जो आहल नहीं है उनका इलाज में हाथ डालना ये शरान जायज़ भी नहीं है। तो स्पेशली पेरेंट्स, अच्छा ये आसपास पड़ोस के या वो बातों का दादा दादी नाना नानी भी इन्वॉल्व हो जाते हैं कि इसको ये डाल दो, इसको ये डाल दो, इसको ये पिला दो। अब हर पेट का दर्द सेम दर्द हो ये ज़रूरी नहीं है, भूख की वजह से रो रहा है कि बदहजमी की वजह से रो रहा है, मरोड़ की वजह से रो रहा है कि कब्ज की वजह से रो रहा है, ये पता कैसे चलेगा? वो बोल तो, क्योंकि उसका तो एक ही अंदाज है एहतजाज का, रोना, वो रोएगा, भूख लगेगी तब भी रोएगा, दी गई वजह से भी उसको तकलीफ होगी तब भी रोएगा। तो इसके इसको डायग्नोस डॉक्टर प्रॉपरली कर सकते हैं, इसलिए कई बच्चे जो बचपन से ही बाद ऐसी बीमारियां ले लेते हैं कि वो बीमारियां उनको नहीं होती, अगर हम शुरू से इनका बचपन से ही अच्छे और प्रॉपर डॉक्टर से इनका इलाज करवा रहे होते। डॉक्टर साहब ऐसा ही है?
बिल्कुल ऐसा ही है।
सल्लु अलल हबीब सल्लल्लाहु तआला अला मुहम्मद। तो ये एक बच्चों के इलाज के ताल्लुक से बच्चों के डॉक्टर को स्पेशलिस्ट आप डॉक्टर का अपना बच्चों के लिए रख लें और उसी को फिर रख लें। एक वक्त ऐसा आएगा कि आपके बच्चे को बार बार ले जाने की भी जरूरत नहीं पड़ेगी, वो चाइल्ड स्पेशलिस्ट आपके बच्चे को इस कदर वो उसको समझ चुका होगा कि फिर खुदा ना खास्ता कोई प्रॉब्लम या इश्यूज बनते हैं तो आप डॉक्टर को फ़ोन करें, वो आपसे 2-4 सवाल करेंगे और वो कहेंगे ठीक है आप इनको ये दे देंगे। ये भी डॉक्टर के एक्सपीरियंस से ये बात जाहिर है, हम साबित है कि डॉक्टर फिर जब मुसलसल इलाज कर रहे होते किसी का तो फिर उसकी कई बीमारियों को वो फोन पर भी हमें एडवाइस कर देते हैं और मशवरा दे देते हैं, हमारा वक्त भी बचता है और हमारा पैसा भी बचता है, और इस तरह अच्छे डॉक्टर हैं। अब हर डॉक्टर ये करे ये जरूरी नहीं होता, क्योंकि वो डॉक्टर की फीस बढ़ जाती है, जब तक विजिट नहीं होगा उसको फीस मिलेगी नहीं, फोन पर तो फीस मिलती नहीं है, ऐसा तो है नहीं कि डॉक्टर बोले ठीक है पहले कार्ड सर्च वो स्क्रैच करें उसके बाद मेरी कॉल अटेंड होगी, तो ऐसा है नहीं। तो लेकिन फैमिली डॉक्टर जब बन जाते हैं अच्छे डॉक्टरों की भी कमी नहीं है, और इस तरह आपका वक्त भी बचेगा और इंशाल्लाह आपको बहुत बड़ी मुश्किल और परेशानी से भी बच सकेंगे। सल्लु अलल हबीब सल्लल्लाहु तआला अला मुहम्मद। जी कॉल दें।
اچھا ماشاءاللہ آپ کا سلسلہ سبق آموز خبریں بہت ہی پیارا ہے، اللہ پاک برکتیں عطا فرمائے اور ہمیں اسے بہت کو سیکھنے کی توفیق عطا فرمائے۔ حسب آپ نے جو پہلی خبر ابھی شامل کی ہے وہ سیلفی والی، حسب بہت سارے ایسے واقعات ہو چکے ہیں کہ جس میں کئی جانیں ضائع ہو چکی ہیں سیلفی میں۔ ہم کچھ عرصہ پیچھے جائیں تو جب کسی بڑے سے ملاقات ہوتی تو لوگ پہلے اس سے دعا لیتے تھے کہ ہمارے لیے بھی دعا کیجیے گا۔ کچھ عرصہ بعد وہ آٹوگراف کا سلسلہ چلا، آج کل سیلفی کا چل رہا ہے اور کئی لوگ کسی بڑے کے ساتھ سیلفی لے کر یعنی کیا اپنے آپ کو محسوس کرانا چاہتے ہیں، پھر اس کو شیئر بھی کرتے ہیں سوشل میڈیا پر۔ تو آپ اس کے بارے میں کیا کریں گے، کسی بڑے کے ساتھ بندہ سیلفی لے گرچہ وہ نیک شخصیت ہے، تو اس میں کیا نیت ہونی چاہیے اور اس کو شیئر کرنے میں بھی کیا نیت ہونی چاہیے؟
اب وہ نیت کیا بنائے اس کا تو میں کیا کر سکتا ہوں، ہمیں بدگمانی نہیں کرنی چاہیے کہ یہ مشہور ہونے کے لیے یا اپنی واہ واہ کرنے کے لیے سیلفی لے رہا ہے۔ تو ہمیں اپنے آپ کو میرا خیال ہے کنٹرول کرنا چاہیے۔ اگلا ہوتا ہے کسی کو کہ یار چلو ایک مشہور ہے، اسپیشلی اب مذہبی لوگوں کے ساتھ کہاں اتنے لوگ وابستہ ہوتے ہیں، اور اب ہم دیکھتے ہیں کہ جو فین فالوئنگ ہوتی ہے جن کے مطلب کہ وہ ہوتے ہیں اس طرح کے مشہور لوگ، میڈیا پر بھی مشہور ہوتے ہیں یا دیگر عہدوں سے مشہور ہو جاتے ہیں، تو لوگ ان کے ساتھ بنانے میں ایک ہوتا ہے، لیکن مذہبی لوگوں کے ساتھ بنانے میں مجھے کم نقصان لگتا ہے۔ تو اس کے ساتھ بندہ کیا اتنا فائدہ اٹھا لے گا، میں نہیں کہتا نقصان کا پہلو نہیں ہوگا، لیکن بنا لیتے ہیں۔ تو میری اس میں ناقص عرض یہ ہے کہ کسی بھی سیلفی بنانے والے کے بارے میں ہم کم از کم بدگمانی سے بچیں، ہم بدگمانی سے بچیں کہ یار اس کی شہرت چاہتا ہے، یہ مطلب فلاں چیز چاہتا ہے، یہ چاہتا ہے۔ اب اگر وہ واقعی یہی چاہتا ہے اور واقعی اس کے لیے کچھ نقصانات ہو سکتے ہیں، تو اب اللہ اس کو ہدایت بھی دے اور اللہ اسے نیکی کی توفیق بھی عطا فرمائے، یہ کہا جا سکتا ہے۔ البتہ میں نے امیل سنت سے یہ سیکھا سمجھا ہے، دیکھا ہے، اور آپ نے مدنی مذاکرہ ارشاد فرمایا کہ پہلے تو آپ اس کو اتنا وہ نہیں آنے دیتے تھے قریب، لیکن اب آپ دیکھ رہے ہیں کہ یار لوگ اب آ رہے ہیں، محبت میں آ رہے ہیں، عقیدت میں آ رہے ہیں، پیار سے آ رہے ہیں، اور ایک بنانا چاہتے ہیں کہ چلو ٹھیک ہے، بات درست ہے کہ پہلے لوگ دعائیں کرواتے تھے، سلام کرتے تھے وغیرہ وغیرہ، لیکن اب یہ کہ سر ایک سیلفی، سر ایک سیلفی، سر ایک سیلفی، وہ اب وہی ہوگا، اب یہ چلے جائیں گے تو یادگار رہ جائے گی۔ اب اگر یادگار رکھنے میں کوئی اس کی کوئی باطل نیت نہیں ہے تو یادگار رکھنے میں پھر نقصان بھی کیا ہے؟ چلو یادگار ہے، کسی کو بتائے گا دیکھا میں نے حضرت کے ساتھ امیر سن کے ساتھ تصویر لی تھی، مجھے ایئرپورٹ پہ ملے تھے، مجھے فلاں جگہ ملے تھے، میں نے فلاں ایک دیکھے کتنا زبردست عالم ہے، عاشق رسول ہے، میں نے ان کے ساتھ تصویر لی تھی، تو ماشاء اللہ سبحان اللہ۔ پھر اگر آپ ان کو روکتے ہیں تو پھر اس سے وہ تھوڑا سا بدگمان ہو سکتے ہیں کہ معاذ اللہ، پھر وہ کہیں گے بڑے تکبر ہے، غرور ہے، اور جناب یہ یوں یوں کرتے، تو پھر وہ دیگر مسائل کی طرف چلے جائیں گے۔ تو کوئی بہت بڑا پرابلم نہ ہو تو میرا خیال ہے کہ منع بھی نہیں کرنا چاہیے اور پھر ہمیں بدگمانی بھی نہیں کرنی چاہیے، اور اس کو مطلب ہم یہی کہہ سکتے ہیں جنرلی کہ ہر شخص اپنی اچھی نیتوں پر کام کرے اور اپنی نیتوں کو خراب نہ کرے، باطل نیت نہ بنائے۔ ٹھیک ہے جی، کال دیں۔
حضور عرض ہے کہ ماشاءاللہ آج آپ کا سلسلہ جاری ہو ساری، ابھی اللہ پاک مزید اس میں برکت عطا فرمائے۔ آج ہی کا واقعات ہے کہ ہمارے ایک خاندان سے ایک بچے نے سمندر کے کنارے جا کر کے سیلفی بنایا اور سوشل میڈیا پوسٹ کر دیا، تو کسی رشتے دار نے ان کے والد صاحب کو سوشل میڈیا کے ذریعے دکھلایا کہ دیکھیے آپ کے بیٹے ایسے کر رہے ہیں۔ جیسے وہ گھر میں آئے تو والد صاحب نے بڑی بےدردی کے ساتھ مارا پیٹا، خوب یہاں تک کہ گھر سے بھگا دیا۔ محلے والے اکٹھا ہوئے باپ کو سمجھائے تو پھر وہ انہوں نے بچے کو گھر میں داخل کی اجازت دی۔ تو والد صاحب کا یہ انداز کرنا اور بچے کو اس انداز سے سیلفی بنا کر سوشل میڈیا میں ڈالنا کے حوالے سے رہنمائی کچھ فرما دے، کس انداز سے باپ اپنے بچے کو ڈیل کرے اگر ایسی حرکت بچہ کر دے تو؟
جیسا بتا رہے ہیں، جیسا کچھ آپ نے بتایا، اس بچے نے کوئی ایسی چیز، بظاہر تو اس بچے نے خالی سمندر کے کنارے یا سمندر کے پر کھڑو کر ایک اپنی تصویر وائرل کر دی ہے، اور اگر کوئی اور شرعی مسئلہ نہیں تھا تو یہ کوئی ناجائز کام بھی نہیں ہے، تو اس پر اتنا اوور ریئیکٹ ہو جانا۔ اب والد صاحب کو اطلاع دینے والے نے کس انداز سے اطلاع دی، یہ ایک الگ سوال ہے کہ اس نے ایسا کیا کہا، کہہ دیا کہ والد صاحب بالکل وہ آپے سے باہر ہو گئے، یا وہاں بچے نے ایسا کیا ریئیکشن دیا۔ البتہ غلطی بھی اگر بچے نے کی اور واقعی بہت بڑی غلطی بھی کی، تو مار پیٹ سے عموماً اصلاح نہیں ہوتی، اگر کوئی ایسا واقعہ ہو جائے تو دیکھیں سب سے پہلے میری درخواست یہ ہے کہ اگر مثال کے طور پر کوئی ایسا واقعہ ہو جائے تو سب سے پہلے بڑے کو چاہیے کہ اس پورے واقعے کی تحقیق کر لے اس شخص جس کے ساتھ واقعہ ہوا، وہ صرف سن کر نہ کرے کہ کیا ہوا، کیسے ہوا، کیسے آ گئے، کیوں آ گئی، وہ اسے سن تو لے کہ کیا ہوا، کیوں گئے تھے، ایسا کیا ہوا، تو یہ جنرل نرم اور سافٹ وے میں پہلے ڈسکس کر لے اپنے بچے کے ساتھ، اور اگر لگتا ہے کہ کوئی ایسی خاص چیز ہے ہی نہیں تو اگنور کر لے، تو اور اگر کوئی واقعی نقصان دینے والی چیز تھی جس سے وہ واقعی نقصان ہو رہا تھا، آپ کو ہو رہا تھا، آپ کی اولاد کو ہو رہا تھا، نسلوں کو ہو رہا تھا، وغیرہ 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 وغیرہ، تب اس کے سامنے اس کے نقصانات کا ہوا ہے کہ بیٹا اگر آپ یوں کریں گے تو دیکھیں اس کے یہ نقصانات سامنے آئیں گے، تو میرا خیال ہے وہ کیوں آپ سے لڑے گا، الجھے گا، بحث کرے گا، تو ہے فلاح و کامرانی نرمی و آسانی میں، ہر بنا کام بگڑ جاتا ہے نادانی میں، تو نرمی سے کام لیں، پیار سے کام لیں، اب اتنا پرابلم ہے سیلفی، اتنا یہ مطلب ایک ایڈکشن ہو گئی ہے سیلفی بھی نا، ایک ایڈکشن ہو گئی ہے، ایک ایڈکٹڈ چیز ہو گئی ہے، لوگ اس کے لت پڑ گئے، لوگ عادی ہو گئے ہیں، آپ بغیر کے مطلب کہ اس کو اچھے سے اچھا موبائل یا کیمرہ نہ دیں تب بھی وہ بیچارہ لگتا ہے کہ وہ آدھا کنفیوز ہو جائے گا، اور اس کو کیمرے والا دے نیٹ نہ دیں، کس میں نیٹ نام نہیں کرتا، شاید یہ پورا کنفیوز ہو جائے گا، اب یہ اتنی ایک ایڈکٹڈ چیز ہو گئی ہے کہ بچہ بچہ موبائل موبائل موبائل، تو اور پھر اس کے ساتھ جو چیزیں لوازمات ہیں وہ اگر آپ روکنا چاہتے ہیں تو اس کے روکنے کے لیے بہت حکمت، تدبر اور حسن اخلاق کے ساتھ آپ کو چلنا ہوگا، ہاں والد سختی کر سکتے ہیں مگر وہ سختی کا بھی ایک دائرہ، جیسا کہ مدنی مذاکرے میں میرے سنت نے والد استاد پیر وغیرہ کے تعلق سے میں بتا کہتا رہتا ہوں، مدنی مذاکرہ دیکھیں گے تو انشاءاللہ بہت کچھ فوائد حاصل ہوں گے، اور مدنی مذاکرہ دکھانے کی بھی کوشش کریے، صلو علی الحبیب صلی اللہ تعالی علی محمد، ڈاکٹر صاحب کی طرف مجھے بڑھنا تھا، ڈاکٹر صاحب ایک اور کال لے لیتے ہیں پھر آپ کی طرف بڑھتا ہوں میں، جی
سبق موز خبریں بہت ہی پیارا سلسلہ ہے، اس میں ہمارے پیارے نگران شورا حاجی محمد عمران اتاری بہت ہی اچھی نصیحتیں فرماتے ہیں، میرا نگران شورا کی بارگاہ میں یہ سوال ہے کہ اگر کسی کو سیلفیاں بنانے کا شوق ہو تو کیا وہ اپنی تصاویر بنا کر مثال کے طور پر اپنے ہاتھ میں مسواک لے کر یا سر پہ امامہ پہن کر چہرے مبارک پہ داڑھی ہے مدنی لباس پہن کر وہ تصاویر کھینچ کے اس نیت سے کہ میں اگلے کو دکھاؤں گا یا نیٹ پہ بھیجوں گا تو کسی کو ترغیب مل جائے گی مسواک کرنے کی، داڑھی رکھنے کی، یا امامہ پہننے کی، یا مدنی لباس پہننے کی، تو اس حوالے سے تھوڑا رہنمائی فرما دیں، جزاک اللہ خیر۔
انما الاعمال بالنیات، اعمال کا دار و مدار نیتوں پر ہے، آپ کی نیت کیا ہے اور اللہ جانتا ہے کہ نیت کدھر کی ہے، کسی کو بتانے کے لیے کیا، اللہ جانتا ہے میری نیت کیا ہے، تو اچھی نیتوں کے ساتھ عمل ہوگا تو انشاءاللہ جیسی نیت ہوگی ویسا معاملہ ہوگا، کہ لوگوں کو جواب دینے کے لیے نہیں میری نیت یہ تھی، دراصل نیت یہ نہیں تھی، تو یہ پھر اس کا فیصلہ ہے جو یہ کام کر رہا ہے، البتہ دوسرے کو میں دوبارہ عرض کر دوں، دوسرے کو اس بات کی اجازت نہیں ہونی چاہیے کہ وہ اس کے تعلق سے یہ کہے کہ دیکھو یہ دکھاوا کر رہا ہے تو یہ ریل شیئر کر رہا ہے، اس کو کیا ضرورت تھی کہ وہاں جا کر یہ بنانے کی، اس کو کیا ضرورت تھی اپنی چیزوں کو ظاہر کرنے کی، اب اس کی اگر ایسی نیت بن سکتی ہے وہ بنی ہوئی ہے کہ جو ناجائز نہیں، اور اسلام یعنی اس ایک بنیادی بات میں آپ کو عرض کرتا ہوں، بہت بنیادی بات انشاءاللہ آپ کو کام آئے گی، جس کام کی جس عمل کی مذمت اسلام و دین نہیں کرتا نا، اس کام اس عمل کی مذمت نہیں کرنی چاہیے، یہ بہت موٹی بات میں نے آپ کو بتائی ہے، اس چیز سمجھ لیں کہ ایک عمل ہے نہ اسلام و دین اس عمل کو کی مذمت ہی نہیں کرتا، اس کو اسلام و دین برا ہی نہیں کہتا، تو ہم کون ہو تو اس کو برا کہنے والے، ہماری اپنی اپنی سوچیں، اپنی اپنی عقلیں، اپنے اپنے جائزے ہیں، یہ الگ بات ہے، لیکن ہماری سوچ، ہماری عقل، ہمارے جائزے، جب آپ کسی اور پر آپ اس کو امپلیمنٹ کرنے جاتے ہیں تو آپ کو دیکھنا پڑے گا کہ شریعت مجھے اس بات کی اجازت دیتی ہے نہیں دیتی، ایک فلسفر کہتا ہے ہاتھ ہلانے میں تم آزاد ہو، یہ تمہارا ہاتھ ہے، تم جتنا چاہو اپنا ہاتھ ہلاؤ، ہاں جہاں دوسرے کی ناک شروع ہوگی نا وہاں تمہارے ہاتھ ہلانے کی حد ختم ہو جائے گی، یعنی اتنا بھی نہ ہلاؤ کہ دوسرے کی ناک پر ہاتھ مار کے چلے جاؤ آپ، تو یہ نہیں ہوگا، یعنی آپ آزاد ہیں اپنی رائے میں، مگر وہ آزاد کہتے ہیں نا کہ لمیٹ فریڈم وتھ لمیٹیشن، اس کو کہتے ہیں، آزادی ہے مگر حدود کے ساتھ ہے. تو آپ کو یہ دیکھنا ہوگا کہ آپ کا جائزہ، آپ کا تبصرہ، آپ کا تجزیہ، آپ کی رائے، آپ کا اس کے معاملے میں کامنٹ کرنا، کیا اس کو شریعت انڈوس کرتی ہے، کیا شرعاً وہ درست ہے کہ آپ کی جو رائے قائم ہوئی آپ نے دے دی، تو یہ ضرور دیکھ لیا جائے. آئیے ایک اور رپورٹ کی طرف بڑھتے ہیں. بڑا پرابلم ہمارے سوسائٹی میں بڑھتا جا رہا ہے، وہ ہے بلڈ پریشر کا مسئلہ. تو انشاءاللہ ابھی جو ہماری جو رپورٹ آپ کو ہم دکھانے جائیں گے اس کا تعلق بلڈ پریشر سے ہے. آئیے پہلے رپورٹ دیکھتے ہیں.
بڑھتی عمر کے ساتھ بلڈ پریشر کو قابو میں رکھنے کے 7 طریقے. صحت مند طرز زندگی اپناتے ہوئے ہائی بلڈ پریشر کو کم کیا جا سکتا ہے. ایک 9 سالہ امریکی تحقیق میں معلوم ہوا ہے ہائی بلڈ پریشر کا مرض امریکہ میں بہت زیادہ عام ہے اور یہ معذوری کی سب سے بڑی وجہ ہے. اگر آپ صحت مند زندگی گزارنا چاہتے ہیں تو بلڈ پریشر کو زیادہ سے زیادہ معتدل سطح پر رکھنے کی کوشش کریں، اور اس حوالے سے ترجیحی طور پر اپنا بلڈ پریشر اوپر سطح پر 120 اور نچلی سطح پر 80 پر برقرار رکھیں. بیماریوں پر قابو پانے کے اداروں کے مطابق عالمی وبا کے دوران آپ کا بلڈ پریشر نارمل ہونا یہ بہت اہم ہے. اس نئی تحقیق کے مطابق آپ صحت کے 7 اصولوں کو اختیار کرتے ہوئے ہائی بلڈ پریشر کے خطرے کو 6% تک کم کر سکتے ہیں. نمبر 1، گھر میں بلڈ پریشر چیک کرنے کے ذریعے اس کی نگرانی کریں اور اس حوالے سے اپنے ڈاکٹر سے مشورہ کریں. نمبر 2، اپنے وزن کا جائزہ لیتے رہیں. اگر وزن بڑھ رہا ہے تو یہ بلڈ پریشر میں اضافے کا سبب بھی بن سکتا ہے. نمبر 3، اپنے روز مرہ کے معمولات میں ورزش کو شامل کریں. ہفتے میں کم از کم 150 منٹ ورزش کرنی چاہیے. نمبر 4، صحت مند غذا کھائیں. اپنے کھانے میں اناج، پھل، سبزیاں اور دودھ کی مصنوعات شامل کریں. نمبر 5، اپنی غذا میں سوڈیم کو کم کریں. آپ کی غذا میں سوڈیم کی تھوڑی سی کمی بھی آپ کے ہائی بلڈ پریشر میں 6% تک کمی لا سکتی ہے. واضح رہے کہ 1 چمچ نمک میں 2300 ملی گرام سوڈیم ہوتا ہے. نمبر 6، تمباکو نوشی ترک کر دیں. ہر 1 سگریٹ ختم کرنے کے بعد اس کا اثر بلڈ پریشر کو کئی منٹ تک بڑھاتا ہے. نمبر 7، تناؤ کو کم کریں. ذہنی دباؤ بھی ہائی بلڈ پریشر کا باعث بن سکتا ہے.
صلو علی الحبیب صلی اللہ تعالی علی محمد. ڈاکٹر صاحب سے بات ہو رہی تھی کہ پہلے یہ پرابلم جو ہے نا بڑی عمر والوں میں ہوتا تھا، لیکن اب یہ بہت جلدی، جیسے کہ مطلب ابھی عمر اتنی بڑی نہیں ہوتی اور لوگوں کو بلڈ پریشر ہو جاتا ہے. ڈاکٹر صاحب یہ کیا ضروری؟ اچھا یہ جو بیان کی گئی احتیاطیں، وجوہات بیان کی گئی، اس کے علاوہ کوئی اور وجہ نہیں ہوتی؟
ہاں اس کے علاوہ بھی بہت ساری وجوہات ہوتی ہیں.
مثلاً
ایسا ہوتا ہے کہ بہت سارے لوگ ہیں وہ فزیکل ایکٹیویٹی نہیں کرتے، اور بہت سارے لوگ ایسے ہیں جن کو کوئی کام ہوتا ہے اس کی وجہ سے ٹینشن ہوتی ہے تو سمجھ میں آتا ہے. بہت سارے میجورٹی ایسی ہے ان کا کوئی کام نہیں ہے، اس کے باوجود بھی ان کو
کام نہ ہونے کا بھی تو ٹینشن ہوتا ہے نا، کام ہی نہیں ہے.
ہاں یہ ایک الگ مسئلہ ہے. تو اس کی وجہ سے جب آپ اسٹریس لیتے ہیں تو آپ کی 2 چیزیں ڈسٹرب ہوتی ہیں. ایک تو آپ کا
دباؤ، اسٹریس سے مراد دباؤ،
پریشر، یعنی دباؤ لے لی، پریشر لے لیا آپ نے، 2 چیزیں ڈسٹرب ہوتی. ایک تو آپ کی نیند ڈسٹرب ہو جاتی ہے،
ٹھیک،
آپ پراپر سوتے نہیں ہیں، سلیپ نہیں سوتے. دوسرا، جب آپ پراپر نیند نہیں لیتے تو آپ کا اسٹمک ڈسٹرب ہو جاتا ہے. جب آپ کا میدا ڈسٹرب ہوتا ہے تو ظاہر سی بات ہے کھانا ہضم پراپر نہیں ہوگا، آپ کے سینے میں جلن شروع ہو جائے گی، یہ سارے مسائل آپ کو شروع ہو جائیں.
اس کو میں تھوڑا سا آپ سے سمجھنے کی کوشش کروں، جب آپ ایک گہری نیند میں چلے جاتے ہیں،
جی
گہری نیند میں چلے جاتے ہیں، ذہن بھی آپ کا سو گیا، تب آپ کی باڈی جس انداز پر فنکشن کر رہی ہوتی ہے اور اپنا پروسیس پورا کر رہی ہوتی ہے،
بالکل
وہ، اور آپ کی نیند پوری، آپ پروپر گہری نیند میں نہیں ہے، دماغ بھی آپ کا جاگ رہا، بے چینی بہت زیادہ ہے، بار بار آنکھ کھل رہی ہے اور نیند نہیں ہو پا رہی، تو آپ کا بدن اس طرح کا پروپر اپنا پروسیس ہی نہیں کر پا رہا ہوگا.
جی بالکل،
جس سے یہ ساری چیزیں ڈسٹرب ہو جائے
گی. بالکل ڈسٹرب ہو جائے گی، اس کی وجہ سے ینگ ایج میں بلڈ پریشر بڑھ رہا ہے. اصل میں بلڈ پریشر تو یہ ہے کہ آپ کا یہ تو بلڈ پریشر ایک چھوٹا سا پمپ ہے،
دل
ہے، اور یہ 2 وے میں کام کر رہا ہے. ایک تو پورے جسم سے خون لے رہا ہے ڈی آکسیجنیٹڈ، اور اس کو پش کرتا ہے، پھیپھڑوں میں بھیجتا ہے، لنگس میں سے وہ آکسیجن لے کر پھر دوسرے چیمبر میں آتا ہے، پھر وہ پش کرتا ہے تو وہ آکسیجن پورے جسم میں جاتا ہے.
ٹھیک،
تو وہ لپ ڈپ کی آواز آ رہی ہوتی ہے، اس کو ہم دل کی دھڑکن بولتے ہیں،
ڈم ڈم.
ہاں، تو وہ 1 منٹ میں 72 سے 80 دفعہ وہ دل کی دھڑکن ہوتی ہے، وہ دل دھڑکتا ہے. تو دو، ایک ہوتا ہے سسٹولک اور ایک ہوتا ہے ڈائسٹولک. جب وہ پش کرتا ہے دل، تو وہ پریشر جو ہوتا ہے وہ 120 ملی میٹر پر مرکری ہوتا ہے، 120. جب وہ ریلیکس ہوتا ہے تو یہ 80 ہونا چاہیے.
ٹھیک،
تو جب اسٹریس ہوتا ہے، آپ پراپر نیند نہیں لے رہے، اور آپ کوئی ایسی چیزیں کھا رہے ہیں جیسے فاسٹ فوڈ زیادہ کھا رہے ہیں، آپ تمباکو لے رہے ہیں، وہ چاہے کسی بھی شکل میں ہو، تو اس کی وجہ سے کیا ہوتا ہے کہ آپ کی جو نسیں ہیں، جو وینز ہیں، ان کا ڈائیمیٹر چھوٹا ہونے لگ جاتا ہے. تو بلڈ پریشر کا مطلب یہ نہیں کہ خون زیادہ جا رہا ہے، نہیں، بلڈ پریشر کا مطلب یہ ہے کہ وہ نسیں دب رہی ہیں اور خون پراپر جتنا جانا چاہیے وہ آپ کی باڈی میں نہیں جا رہا، یہ پرابلم ہو جاتی ہے. اس کی وجہ سے پھر یہ ساری چیزیں ہیں کہ آپ پورے، آپ کے ٹانگوں میں بے چینی اور دل ہڑکن سی ہو جاتی ہے، آپ کی کھچاؤ پیدا ہو جاتا ہے،
یعنی بہت زیادہ،
بہت ساری کمپلیکیشن شروع ہو،
مطلب کہ اس کو کیئر کرنے کی زیادہ ضرورت ہے.
اس کو سائلنٹ کلر کہا گیا.
ٹھیک ہے.
ہمارے یہاں لوگ ایکسیپٹ ہی نہیں کرتے کہ میرا بلڈ پریشر، اکثر آتے ہیں کوئی کمپلیکیشن ہوئی ہاسپٹل میں تو اچانک سے بی پی انہوں نے چیک کیا تو بہت زیادہ آئی ہے، تو وہ ایکسیپٹ کرنے کو تیار ہی نہیں ہے، نہیں میرا تو کبھی ہائی ہوا ہی نہیں. تو ہمارے یہاں ایسا نہیں ہے کہ اس کو پراپر چیک کرایا جائے، چیک کرانا چاہیے، اس پہ نظر رکھنی چاہیے، وہ سائلنٹ کلر ہے اور اس کی وجہ سے بہت ساری کمپلیکیشن ہوتی ہے.
صلو علی الحبیب صلی اللہ تعالی علی محمد. ڈاکٹر صاحب، سے ابھی ہم بلڈ پریشر پر جو ڈسکشن کر رہے تھے، آپ اس میں دیکھیے کہ سگریٹ کے تعلق سے ڈاکٹر صاحب نے بہت ہی سچی بات ہے ڈرانے والی بات کی ہے، اور ممکن ہے کہ اس کو جو دیکھ رہے ہیں ان میں ایک تعداد اسموکر ہو، سگریٹ پینے والے ہوں، چاہے اب ینگ ہیں یا اب ینگ نہیں ہیں. اب تو خیر بدقسمتی ہماری کہ بچیاں یا لڑکیاں کہہ رہے ہیں فیمیل، یہ بھی ایک اچھی خاصی تعداد میں وہ اسموکر بن چکی ہیں، سگریٹ بن رہے ہیں. بلکہ بہت بڑی بدقسمتی یہ ہے کہ مرد کے ساتھ ساتھ اب عورتیں بھی شراب کی عادی ہوتی ہیں، جو شراب حرام اور جہنم میں لے جانے والا کام ہے. سگریٹ اگرچہ ناجائز نہیں ہے جنرل، جو ہم نارمل سگریٹ پیتے ہیں، لیکن بعض نشے ہیں جو کہ ناجائز ہیں. البتہ سگریٹ کی عادت یہ، اب دیکھ لیجئے کہ بلڈ پریشر کے لیے کتنے نقصان دہ، اسٹریس یعنی دباؤ لے لینا، بعض اوقات ہم بیکار کا اسٹریس لے رہے ہوتے ہیں اور فضول قسم کی مطلب کہ سوچوں میں گم ہو چکے ہوتے ہیں. اب حل کیا، یہ جو اسٹریس ہے، جو دباؤ ہے ذہنی، اس کا حل اپنے رب پر کو صحیح معنی میں اعتماد کریں، بھروسہ کریں اور اس بات کو دہراتے رہیں، میرا رب سب بہتر فرما دے گا، میرا رب سب بہتر، میرا رب حفاظت کرے گا، میرا رب میرا نگہبان ہے، میرا رب میرا معاملہ پورا فرما دے گا، میرا رب میرا رب میرا اللہ میرا رب میرا اللہ میرا رب. ذکر کرتے رہیں، دعا پڑھتے رہیں. فرض نماز کے بعد جو مل سنت نے بہت پیارا وظیفہ بیان فرمایا، فرض نماز کے بعد درود شریف پڑھ کر سینے پر ہاتھ رکھ کر، دل پر ہاتھ رکھ کر بسم اللہ شریف پڑھ کر 11 مرتبہ اللہ بذکر اللہ تطمئن القلوب، یہ 11 ٹائم پڑھنا ہے. یہ پڑھ لیں انشاءاللہ تعالی دل کی بیماری اور اس طرح کی بہت ساری بیماری، تو گھبراہٹ و بے چینی بے سکونی سے رب نے چاہ تو حفاظت ہوگی. مگر مدنی چینل کے ناظرین، آپ کا بلڈ پریشر آپ کو نقصان دے رہا ہے. اچھا، صرف آپ کو نہیں نقصان دے رہا، بلڈ پریشر کی وجہ سے بندہ چڑچڑا ہو جاتا ہے، اب نیند نہیں ہو رہی، اس کا میدا برباد ہو گیا ہے، بھوک کم لگ رہی ہے، کھانا نہیں کھا پا رہا، یہ ساری چیزیں ہو رہی ہیں جس کی وجہ سے اس کا جو ریئیکشن ہے اس کے فیملی ممبر پر آ رہا ہے. عورت چڑچڑی ہو گئی، مرد بیچارہ کیا کرے، مرد چڑچڑا ہو گیا عورت بیچاری کیا کرے. اچھا، ماں باپ یا ماں باپ ہے دونوں میں سے ایک، ان کو غصہ آ جاتا ہے، چڑچڑا پن آ گیا، وہ اولاد تنگ آ جاتی ہے کہ پتہ نہیں کیوں بات بات پر ماں باپ ڈانٹ رہے ہوتے ہیں یا ماں ڈانٹ رہی ہوتی ہے یا شور بیکار کا گرم ہو جاتا ہے، کوئی بات نہیں ہوتی ہے. تو یہ ساری چیزیں کمپلیکیشن ہے نا، فیملی میں کمپلیکیشن آپ کی پیدا ہو چکی ہے. اب اس کی وجہ دیکھیے، کیا نمک جیسا کہ بیان کیا گیا، کیا اسموکنگ جیسے ڈاکٹر صاحب نے بیان کیا تو یہاں بھی بیان ہوا تھا، کیا باہر کا کھانا فاسٹ فوڈ یا اور دیگر مطلب کہ ہوٹلنگ کا جو انداز ہے وہ، یا اس طرح کی اور چیزیں جو یہاں آپ کے سامنے بیان کی گئی تھی، کہ ان میں سے کون سی وجہ ہے. پلیز ٹرائی ٹو انڈرسٹینڈ، وجہ کو دیکھیں اور وجہ ختم کریں. میں اس میڈیسن پر نہ چلے جائیں گے، بھائی بلڈ پریشر کی میڈیسن لے لی، ٹھیک ہے، اب ڈاکٹر ریکمنڈ کرے گا تو میڈیسن تو لینی پڑیں گی، مگر اس کی وجہ سے جو آپ اور آپ کی پوری فیملی ڈسٹرب ہو رہی ہیں اس بلڈ پریشر کی وجہ سے، بلڈ پریشر کی وجہ تو خود کتنی بیماریاں پیدا ہو جائیں، ذہنی امراض پیدا ہو جائیں، کہاں کہاں وہ اس کے پھر اٹیک ہو جائے، اور اللہ تعالیٰ آپ کی میری حفاظت کرے، اور اس بلڈ پریشر سمیت دیگر بیماریوں سے اللہ آپ کی میری حفاظت فرمائے۔ لیکن اس کے اسباب بھی تو دیکھیں، ریزنس کو دیکھیں، ریزنس پر غور کریں اور اس کو دور کرنے کی کوشش کریں۔ اپنے کھانے پینے میں نمک کے استعمال کا جائزہ لیں، اپنی غذاؤں کا جائزہ لیں، اپنے دیگر چیزوں کا جائزہ لیں، بہت زیادہ چیزوں میں انوالو نہ ہو۔ میں آپ کو بتاؤں، بعض لوگوں کی طبیعت ہوتی ہے کہ ان کو بس یہ ہوتا ہے کہ یار ہمیں پتہ چلے کیا ہوا تھا، کیا ہوا تھا، اچھا فضول قسم کی وہ نالج لینے کی عادت ہوتی ہے۔ ساری دنیا کا وہ درد ہمارے جگر میں ہے، وہ جگر کدھر گیا؟ بھائی جگر ڈاکٹر کے پاس گیا لیبورٹری ٹیسٹ کرانے کے لیے۔ تو یہ نہیں ہوتا۔ معلومات آپ کو جو معلومات ملنی چاہیے نا، وہ آپ کو ڈھونڈ کر آ جائے گی۔ ہم تو معلومات لینے جاتے ہیں، ہمیں تو ہر آدھے پونے گھنٹے کے بعد تو نیوز کا پتہ ہونا چاہیے کہ یار کیا ہو رہا ہے دنیا بھر میں، کیا ہو رہا ہے دنیا بھر میں۔ مطلب نیوز کے بھی ایڈکٹڈ پیپلز ہیں، ایڈکشن ہو گئی نیوز کی۔ اگر نیوز پتہ نہ چلے ہو کیا رہا ہے، ہو کے کوئی ریلیونٹ چیز نہیں ہے، کوئی آپ سے متعلق نہیں ہے۔ اگر آپ کو پتہ چل جائے تو آپ کر کچھ بھی نہیں سکتے۔ اچھا پہلے ہمیں پتہ ہی نہیں چلتا تھا بارش کب آئے گی کب نہیں آئے گی، ہوائیں کب زیادہ چلیں گی یا کم چلیں گی، پتہ ہی نہیں ہوتا۔ اور اب اگر پتہ چل جائے گا وہ بارش آنے، پتہ چلا کہ وہ بارش کا اسپیل ہی نہیں آیا، مگر وہ دو دن جو بارش کے سخت بارش ہونے کی جو پیشنٹ کو ہی نے ہمیں پریشان کر کے رکھا، اس کے فوائد بھی ہو جاتے ہیں کہ بندہ بچنے کی صورت پیدا بھی کر دیتا ہے۔ تو یہ ساری چیز، لیکن بعض اوقات اوور کراؤڈڈ جب مائنڈ بن جاتا ہے، اور معلومات ارریلیونٹ نالج کی بات کر رہا ہوں، جو ایک معلومات جس کی ہونی چاہیے اس کی بات نہیں کر رہا، جس کی معلومات کہ میرے لیے ضروری نہ تھی، ہم اس معلومات کے پیچھے بھاگتے ہیں، اس کی ٹو میں رہتے ہیں، جس کی وجہ سے ہمیں اسٹریس ہو جاتا ہے، فضول قسم کے کام لے لیتے ہیں، جو کام ہم نہیں کر سکتے وہ بھی اپنے ذمے لے لیتے ہیں، نیند پوری نہیں کر پاتے، نیند پوری نہ ہونے کی ریزنز پر بھی غور نہیں کرتے۔ یہ بہت ساری چیزیں ہمارے ساتھ لگ گئی ہیں۔ پیارے اسلامی بھائیوں، صحت مند رہیے اللہ کی رضا کے لیے، عبادت کرنے کے لیے، عبادت تو قوت پانے کے لیے، اور اللہ تعالیٰ کا کثرت کے ساتھ ذکر کرنے کے لیے، اور آپ کی صحت آپ کے لیے بھی، آپ کے گھر والوں کے لیے بھی بہت امپورٹنٹ رکھتی ہے۔ آئیے کچھ کالس لیتے ہیں۔
نگران شیواریا کاری سے کس طرح بچا جائے، اس بارے میں کچھ مدنی پھول ارشاد فرما دیجئے، جزاک اللہ خیرا۔
اللہ سے دعا بھی کرتے رہیں، اور کتاب مقتۃ المدینہ کی جس کا نام ہے ریاکاری، اس کتاب کا نام ہے ریاکاری، اور امیر علیہ سنت نے نیکی کی دعوت کتاب میں ریاکاری کی 80 مثالیں 80 ایگزامپلس کم و بیش بیان فرمائی ہیں، اور پھر اس کے متعلق کافی سارے اور بھی دیگر ضمناً آپ نے مدنی پھول لکھے بھی، حب جا کو بھی آپ نے اس میں لیا ہے، نیتوں کی درستی کے تعلق سے بھی آپ نے دیا ہے، کم پیجز میں بہت سارا کمپریہنسو قسم کی نالج آپ نے اپنے اس رسالے میں عطا فرمائی ہے، اس نیکی کی دعوت کتاب میں۔ تو انشاءاللہ اسے پڑھیں گے تو اللہ نے چاہا تو ریاکاری سے بچنے کی صورت پیدا ہوتی چلی جائے گی۔ صلو علی الحبیب صلی اللہ تعالی علی محمد۔
اے قارئ